सँगै बस्दा दादा दिदी हजुर बारामा, स्कुलमा झै कति धेरै सिक्ने कुरा, घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ, भान्सातिर आमालाई काम सघाएनी हुन्छ, चराहरू घर नजिकै चिरिबिरी गर्छ, गाई बस्तुलाई नानी बाबु कति मन पर्छ, घरको सफाई बारीको घाँस काटे पनि हुन्छ, ठुलासँग मनका कुरा साटे पनि हुन्छ, चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला, प्रतिभालाई देखाउन गर्न हुन्न ढिला।
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाइ।
प्यारा भाइ बहिनीहरू नमस्कार, सन्चै हुनुहुन्छ? रेडियो बाल सिकाइ कार्यक्रमको 115 अङ्कमा तपाईँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो।
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ। यो कार्यक्रम रातोबंगला फाउन्डेशन, रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आज हामीले ढाँचामा कविता लेख्ने एउटा रमाइलो क्रियाकलाप लिएर आएका छौं। यसको लागि कापी र कलम तयार पारेर राख्नु होला है।
आजको हाम्रो पहिलो तथ्य साउने संक्रान्तिको बारेमा। विक्रम सम्वतको पात्र अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ। यो दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ। साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ। नेपालभर स्नान, दान, ओम, श्राद्ध जस्ता विशेष कार्यको शुरूआत यही दिनदेखि गरिन्छ। साउने संक्रान्तिको दिन असारे वर्षात र हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ।
फलफूल नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बस्न सकिने विश्वास रहिआएको छ। विवाहित महिलाहरू साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक वस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्ने गर्दछन्।
आजको अर्को तथ्य क्यामेराको बारेमा। मुम्बईका फोटो पत्रकार दिलेश पारेखसँग संसारका सबैभन्दा धेरै क्यामेराहरूको संग्रह रहेको छ। उनीसँग 4,425 पुराना क्यामेराहरूको संकलन रहेको छ। संसारको पहिलो डिजिटल क्यामेरा स्टिभन स्यासनले सन् 1975 आविष्कार गरेका थिए। यसको वजन 3 किलो 600 ग्राम रहेको थियो।
पहिलो रंगीन फोटो सन् 1861 खिचिएको थियो। संसारको पहिलो फोटोग्राफर भनेर फ्रेन्च आविष्कारक जोसिफर निसफर निप्सलाई चिनिन्छ। फोक्स टाल्बोटेले सन् 1849 फोटोको नेगेटिभ आविष्कार गरेका थिए।
अनुहारको देब्रे भाग देखिएको फोटो राम्रो हुने कुरा वेक फरेस्ट युनिभर्सिटीको एक अध्ययनले देखाएको छ। पुराना फोटोहरूमा मानिसहरू प्राय हाँसेको पाइँदैन, किनकि पहिला पहिला एउटा फोटो खिच्न धेरै समयसम्म नचलिकन बस्नुपर्ने हुन्थ्यो र मानिसहरू त्यति लामो समयसम्म हाँसेर बस्न सक्दैनथे।
भाइ बहिनीहरू, आज हामी हान्स क्रिस्टियन आन्दरसनद्वारा लिखित कथा विचारो चल्लोको पहिलो भाग सुनाउँदैछौ। कथा सुधा ओझाले वाचन गर्दै हुनुहुन्छ।
विचारो चल्लो, हान्स क्रिस्टियन एन्डरसन। गर्मीको याम थियो, गाउँमा साह्रै रमाइलो थियो। खेतमा गहुँका सुनौला र जौका हरिया बालाहरू लहलहाइरहेका थिए। हरियो चौरमा परालका कुन्युहरू लाम लगाएर राखिएका थिए। त्यही चौरमा लामा राता खुट्टा भएको एउटा सारस मिश्रमा बोलिने भाषामा फतफताउँदै डुलिरहेको थियो। त्यो भाषा उसले आफ्नै आमासँग सिकेको थियो। खेत र चौर विशाल जङ्गलले घेरेको थियो र त्यो जङ्गलका माझमा गहिरा तलाउहरू थिए। साँच्चैकै रमाइलो थियो त्यो वातावरण। एउटा पारिलो ठाउँमा कुनै जमिनदारको एउटा पुरानो हवेली थियो। त्यसको वरिपरि पानी भरिएको खाइ थियो। खाइको पानी र हवेलीको पर्खाल बिस्कुट भागमा ठुलो झाडी थियो। त्यसमा घाँसपात यति अग्ला थिए जसमुनि साना केटाकेटी सिधै उभिन सक्थे। त्यो झाडी घना जङ्गल जत्तिकै बाक्लो थियो। त्यहीँ एउटी पोथी हाँस गुँड बनाएर फुल पारेर बसेकी थिए। उसले आफ्ना चल्ला कोरल्ने समय भइसकेको थियो। तर बस्दा बस्दा उसलाई दिक्कै लागिरहेको थियो। अरू हाँसहरू चाहिँ उस कहाँ आएर कर्कलाको पातमुनि बसेर गफ गर्नुभन्दा तल खाएको पानीमा पौडिरहन आनन्द मान्थे। अन्त्यमा फुलहरू एकपछि अर्को गरेर फुट्दै गए। च्याउ च्याउ गर्दै चल्लाहरू कराए। सबैले जीवन पाएर फुलबाट टाउको बाहिर निकालिसकेका थिए। क्वाक क्वाक माउ हाँस कराई। चल्लाहरू पनि बल लगाएर कनाउँदै हरियो पातमुनि पल्याकपलुक आँखा डुलाउन थाले। हरिया कुरा आँखाका लागि राम्रो हुने भएकाले आमा चाहिँले बच्चाहरूलाई मनक्कै हेर्न दिए। बाफ्रे, संसार कति ठुलो रहेछ, चल्लाहरूले भने। फुलभित्र रहँदाखेरि भन्दा अहिले उनीहरूले पक्कै ठुलो ठाउँ पाएका थिए। के तिमीलाई संसार यति नै हो जस्तो लाग्छ, आमा चाहिँले भने। यो त धेरै ठुलो पो छ त। यो फैलिएर पर पादरीको चौरसम्म पुगेको छ, तर म त्यहाँसम्म कहिल्यै गएकी छैन। तिमीहरू फुलबाट निस्किसकेका छौ होइन त, भनेर ऊ ओथाराबाट उठी। ए, सबै चल्लाहरू त निस्केका रहेनछन्, ठुलो चाहिँ फुल अझै बाँकी रहेछ। यसले फेरि कति समय लगाउने हो कुन्नी, मलाई त दिक्कै लागिसक्यो, भन्दै ऊ फेरि ओथारो बसी। अहिले कस्तो छ, उसलाई भेट्न आएकी एउटी बुढी हाँसले सोधे। एउटा फुल चाहिँ अझै फुटेको छैन, ओथारो बसेकी हाँसले भने। तर अरू चल्ला भने निस्किसके, हेर त कस्ता राम्रा छन् यिनीहरू, काटी कुटी आफ्ना बाबु जस्तै देखिन्छन्, के गर्ने, त्यो अगति पनि मलाई भेट्नसम्म आएको छैन, बुढी हाँसले भने। खोइ खोइ, त्यो नफुट्ने फुल हेरौँ त, त्यो पक्का पनि टर्कीको फुल हुनुपर्छ। एकचोटि म पनि यसरी नै झुकिएकी थिएँ, मलाई त्यस बेला हुनसम्मको शास्ति परेको थियो। टर्कीका चल्लाहरू पानीसँग डराउँछन्। कति कराएँ, कति हकारेँ, तर केही सिप्लाएन, उनीहरू पानीमा गएकै होइनन्। खै, म त्यो फुल हेरौँ त। ए, यो त टर्कीकै फुल हो, तिमी यो फुललाई यत्तिकै छाडिदेऊ र अरू चल्लाहरूलाई पौडिन सिकाऊ। होइन, म अझै केही समय यसमाथि ओथारो बस्छु, माउ हाँसले भने। यतिका समय त ओथारो बसिसके भने केही समय अझै कुर्छु, बुढी हाँसले जे मन लाग्छ त्यही गर, भनेर त्यहाँबाट हिँडी। अन्त्यमा त्यो ठुलो फुल पनि फुट्यो। च्या च्या गरेर नयाँ चल्ला करायो र फुलबाट बाहिर निस्क्यो। त्यो चल्लो ठुलो र कुरूप थियो। माउ हाँसले उसलाई हेर्दै भने, यो चल्ला त साह्रै ठुलो छ, अरू चल्ला यो जस्ता देखिँदैनन्, यो त टर्केकै चल्ला हो कि क्या हो, जे होस् यो कुरा छिट्टै पत्ता लगाउँछु पानीमा ठेलेर भए पनि। अर्को दिन मौसम साह्रै राम्रो थियो। झाडीका सबै हरिया पातहरूमा घामको किरण टल्किरहेको थियो। माउ हाँस आफ्ना पुरै बालबच्चा लिएर पोखरीमा पुगी र छप्लाक्क पानीमा हाम फाली। ऊ क्वाक क्वाक गर्दै कराई र एकपछि अर्को गर्दै सबै चल्लाहरू पानीमा हाम फाले। तिनीहरूका टाउका पानीमा पहिला त डुबे, तर तुरुन्तै माथि आएर राम्रोसँग पौडिन थाले। उनीहरूका खुट्टा आफै चल्न थाले र सबै चल्ला पानीमा तैरिन थाले। त्यो कुरूप ध्वाँसे चल्लो पनि राम्रोसँग पौडिरहेको थियो। माउले भने, त्यो टर्की होइन रहेछ, हेर त राम्रोसँग खुट्टा चालिरहेको छ र तन्किएर पौडिरहेको छ, यो मेरो आफ्नै सन्तान हो। साँच्चै भन्यो भने एक हिसाबले ऊ साह्रै सुन्दर देखिन्छ। क्वाक क्वाक, अब यता आऊ, म तिमीहरूलाई बाहिर संसारमा लैजान्छु र हाँसका हुलसित परिचय गराउँछु। कसैले कुल्चेला, तिमीहरू सधैँ मेरो नजिक रहनु, बिरालोदेखि त एकदमै होसियार रहनु। त्यसपछि तिनीहरू हाँसका बथान भएका ठाउँमा पुगे। त्यहाँ ठुलो खलबल मचिरहेको थियो, किनभने दुई परिवार एउटा बाम माछाको टाउकाका लागि झगडा गरिरहेका थिए। आखिरमा माछाको टाउका चाहिँ बिरालाले टिपेर लग्यो। हेर, संसार यसरी नै चल्छ, आमा हाँसले भनेर आफ्नो चुच्चो मिठ्याउँदै चलाए। त्यो बाम माछाको टाउको आफैले पाएको भए हुन्थ्यो भन्ने उसलाई लागेको थियो। अब आफ्ना खुट्टाहरू चलाऊ, उसले भने। ठिकसँग हेरेर हिँड र त्यहाँकी बुढी हाँसलाई टाउको झुकाएर दर्शन गर। यहाँ भएकाहरूमध्ये तिनी सबैभन्दा खानदानी हुन्। उनका नसामा स्पेनको रगत छ, त्यसैले त उनी यति मोटी छन्। अनि तिमीहरूले देख्यौ उनका खुट्टा वरिपरि रातो पेटारो छ, त्यसको विशेष महत्त्व छ। हाँसले पाउन सक्ने सबैभन्दा ठुलो सम्मानको चिन्ह हो त्यो। त्यस चिन्हको मतलब मानिस तथा जनावर सबैले उनलाई मान्दछन् भन्ने हो। उनलाई कसैले पनि हानि पुर्याउँदैन। ल छिटो छिटो खुट्टा चाल। ठुलो खानदानका हाँसहरू आफ्ना आमा बाबुले झैँ खुट्टा अलि फट्याएर हिँड्छन्। अब आफ्ना गर्दन झुकाएर क्वाक क्वाक भन। बच्चाहरूले त्यसै गरे। उनीहरूलाई देखेर त्यहाँ वरिपरि भएका अरू हाँसहरूले ठुलो स्वरमा भने, हेर हाम्रो बथानमा फेरि अर्को बगाल थपिन आइपुग्यो। अहिले नै यतिका धेरै छौँ। छिः, त्यो चलो हेर त कति नराम्रो, हामी त्यसलाई मिसिन दिँदैनौँ। तीमध्ये एउटा हाँस आएर त्यो चलालाई गर्दनमा ठुङ्यो। उसलाई छाडिदेऊ, माउ हाँसले भने। उसले कसैको केही बिगारेको छैन। उसलाई ठुङ्ने हाँसले भन्यो, हो तर यो साह्रै ठुलो छ र अचम्मको छ, त्यसलाई यस्तै गर्नुपर्छ। खुट्टामा पेटारो लगाएकी बुढी हाँसले भने, अँ बच्चाहरू राम्रा छन्, त्यो एउटा बाहेक अरू सबै हिस्से परेका छन्। त्यो चाहिँ उदेकको निक्लेछ। बरा त्यसलाई फेरि जन्माउन मिल्ने भए कस्तो हुँदो हो। त्यो त हुनसक्ने कुरा भएन नि हजुर, माउ हाँसले भने। ऊ हेर्दा राम्रो छैन तर उसको स्वभाव साह्रै असल छ र ऊ अरू चल्लाहरू जत्तिकै राम्ररी पौडिन सक्छ। वास्तवमा भन्यो भने उनीहरूभन्दा पौड्नमा ऊ सिपालु छ। मलाई विश्वास छ हुर्किएपछि यो अलि सानो र राम्रो हुनेछ। त्यो फुलभित्र धेरै समयसम्म रहिरह्यो, त्यसैले यसले सही आकार लिन सकेन। आमाले त्यस चल्लाका भुत्ला मुसार्दै भने, फेरि यो भालेहाँस भएकाले यसको कुरुपताले त्यति फरक पर्ने छैन, यो निकै बलियो हुनेछ, मलाई लाग्छ यसले राम्रै गर्ला। बुढी हाँसले भने, अरू चलाहरू त सुन्दर छन्, लौ लौ धन्दा नमान, ढुक्क भएर यहाँ बस, अनि बा माछाको टाउको भेटाइहाल्यो भने म कहाँ लिएर आऊ। त्यसपछि तिनीहरू त्यही बथानमा मिसिएर बसे। तर फुलबाट सबैभन्दा पछाडि निस्केको त्यो बिचरो नराम्रो चल्लाले भने हाँसका भाले र पोथी दुवै बथानबाट पिटाई धक्का र गाली खान थाल्यो। सबै भन्थे, यो त साह्रै ढड्डु छ। टाउकोमा स्युर भएकाले आफूलाई बादशाह ठान्ने एउटा भाले हुइकिएर आएको पानी जहाजै फुलेर त्यो कुरूप चल्लामाथि जाइ लाग्यो र मुख रातो हुन्जेल उसलाई ठुङ्न थाल्यो। बिचरो चल्लाले त्यहाँबाट भाग्ने कि के गर्ने सोच्नै सकेन। कुरूप भएकाले पुरै हाँस समाजको हाँसोको पात्र बन्नु परेकाले ऊ दिक्क भयो।
गर्मीको मौसम कस्तो थियो? जमिनदारको घर वरपरको वातावरण कस्तो थियो?
पोथी हाँसले बच्चा पाएपछिको वातावरण कस्तो थियो? पोथी हाँसलाई किन दिक्क लाग्यो?
बुढी हाँसले एउटा नफुटेको ठूलो फूल के होला भनी अनुमान लगाइन् र किन? ठूलो फूलबाट निस्केको अन्तिम चल्ला कस्तो थियो?
चल्लाहरूलाई अरू हाँसहरूसँग घुलमिल गराउन लाग्दा उनीहरूले के देखे? बुढी हाँसको खुट्टाको वरिपरि रातो पेटारोको मतलब के रहेछ त?
नराम्रो देखिने हाँसलाई अरू हाँसहरूले के भने र के गरे? आमा हाँसले उसका बारेमा के भनिन्?
भाइ बहिनीहरू, आज हामी कविता लेख्छौं, यसको लागि तपाईँहरूले कापी र कलम लिएर बस्नु भएको छ नि होइन? आज हामी ढाँचामा कविता लेख्छौ है त।
कविताको पहिलो खण्ड हामी भन्छौ र त्यसपछि तपाईँहरूले यसमा थप्दै जानुपर्छ। हामीले कविता वाचन गर्दा तपाईँहरूले यसलाई आफ्नो कापीमा सार्नुहोस् है, हामी बिस्तारै पढ्छौ।
हेर साथी खोलामा कति धेरै माछा छन्, साथी भाइ मिली जुली रमाई रमाई पौडन छन्, छप्लाङ छुप्लुङ छप्लाङ छुप्लुङ।
पुनः एकचोटि सुन्नुहोस् है र कविता सार्दा कतै छुटेको भए लेख्नुहोस्। हेर साथी खोलामा कति धेरै माछा छन्, साथी भाइ मिलीजुली रमाई रमाई पौडन छन्, छप्लाङ छुप्लुङ छप्लाङ छुप्लुङ।
यस कविताको ढाँचामा तपाईँहरूले थप हरफहरू थप्दै जानुहोस् है। जस्तै हेर साथी आकाशमा कति धेरै चरा छन्, साथी भाइ मिलीजुली रमाई रमाई उड्दैछन्, चिरीबिरी 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 चिरीबिरी।
ढाँचा थाहा पाउनुभयो कि? अब यही ढाँचामा कवितालाई लामो बनाउँदै लैजानुहोस्।
लेख्नुभयो त, कार्यक्रम सकिएपछि पनि यसमा थप हरफहरू थप्नुहोस् है। र तपाईँहरूले बनाउनु भएको कविता वाचन गरी हाम्रो कार्यक्रममा बजाउनुको लागि हामीलाई हाम्रो आइभीआर नम्बर 01-5260-646 पनि रेकर्ड गराउनुहोस् अथवा तपाईँका कविताको फोटो खिची हामीलाई पठाउनुहोस्।
कविता वाचनको खण्डमा आज पाठ गर्न लागि कवितामा क्रमशः विश्वमणि आदि, महाकवि देवकोटा, भरतराज मन्थलीय तथा रमेश खकुरेल गरी चारजना कविका चार श्लोकहरू छन्। सबैजना नेपालका प्रसिद्ध कविहरू हुनुहुन्छ। पहिलो श्लोकमा कलियुगले गर्दा अब पृथ्वी महाशोकको सागरमा डुबिसक्यो भनिएको छ। दोस्रो श्लोकमा ईश्वर पनि फूलको सुवासमा मग्न छन् अनि किरणको आनन्दमा मन पनि खुशी हुन्छ भन्ने कुरा अति नै मिठो शब्दमा व्यक्त गरिएको छ।
तेस्रो श्लोकमा साँझको समयमा सगरमा चन्द्रमा उदाएको छ, वातावरण चाँदनी रूपी फा घसे झैं स्वच्छ छ, मौरीसँगै फूलहरू पनि झुलिरहेका छन् भनेर कविले प्रकृतिको बयान गर्नुभएको छ। चौथो श्लोकमा समयले विदा दिएपछि वा उमेर पुग्दै जाँदा मन चसक्क हुन्छ भनेर सत्यलाई व्यक्त गरिएको छ। यो कविता पृथ्वी छन्दमा लेखिएको छ।
पहिला भाइ बहिनीहरूले ध्यान दिएर यो कविता शिक्षक सुधा ओझाबाट सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोस्।
पृथ्वी छन्दका केही श्लोक। कराल कलिकालले चलन गइरह्यो लोकको, तमाम बदलिसक्यो उदय भो महाशोकको, श्रुति स्मृति सबै उडी जन बने विधर्मी सब, डुबी सकिन पापका उध दिवी च पृथ्वी अब, छईश मृदु छन्दमा कुसुम बन्धका गन्धमा विकास दिल को निदो किरण दार आनन्दमा झिनो छिनु चिनो दिदो मधुर शिल्प को स्वल्पना कुदेर मृदु उठती छ मुस्काउँदो फूलमा थियो समय साँझको सगरमा उदाए शशी सुचारु जगती बनिन् विमल चाँदनी फागसी भयो पृथ्वीमा महाप्रणय शुद्ध आनन्दमा झुले सुमन बल्लरी भरि मिलिन्दका सङ्गमा झिलिक्क बिजुली सरी छिन भरि उज्यालो गरी सनक्क सब देहमा अमित बासनाले भरी लसक क जब लस्कियो समयले बिदा दिकन चसक्क किन हुन्छ यो मन सखेन ढाँटी भन चसक्क किन हुन्छ यो मन सखेन ढाँटी भन
ल अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस् है। यसपटक चाहिँ यो कविता कक्षा नौका विद्यार्थी आहना राठीले वाचन गर्दै हुनुहुन्छ।
श्रुति स्मृति सबै उडे जन बने विधर्मी सब डुबी सकिन पापका उदी बीच पृथ्वी अब छ ईश मृदु छन्दमा कुसुम बन्धका गन्धमा विकास दिल गोलिदो किरण दार आनन्दमा चिनो 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 दिदो मधुर शिल्पको स्वल्पना कुदेर मृदु उठती छ मुस्काउँदो फूलमा थियो समय साँझको सगरमा उदाए शशी सुचारु जगती बनिन् विमल चाँदनी फागसी भयो प्रकृतिमा महाप्रणय शुद्ध आनन्दमा झुले सुमन वल्लरी भरि मिलिन्दका सङ्गमा झिलिक्क बिजुली सरी छिन भरि उज्यालो गरी सनक्क सब देहमा अमित वासनाले भरी लसक जब लस्कियो समयले बिदा दिकन चसक्क किन हुन्छ यो मन सखेन ढाँटी भन चसक्क किन हुन्छ यो मन सखेन ढाँटी भन।
तपाईँहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ? हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।